यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संसद विघटनपछिको पहिलो संघीय संसद बैठक आज बस्दै सत्तारूढ़ नेकपा सांसदका लागि सत्तापक्षका लहरमा बस्ने व्यवस्था मिलाइयो। कोरोना भाइरस विरूद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुरू। प्राथमिकतामा परेकाहरूले खोप लगाएर राष्ट्रिय खोप अभियानमा शरीक हुन प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। नेकपा एमाले पार्टीको हक दावीका सम्बन्धमा परेको रिटमा ऋषि कटेलको दावी कायम गर्ने सर्वोच्च अदालतको निर्णय। र भारतमा शरणका लागि गएका कैयौं आफ्ना प्रहरी अधिकृतलाई फर्काइदिन भारतसँग म्यानमारको सैनिक नेतृत्वको आग्रह। अब पूरा समाचार। प्रतिनिधि सभाको सातौं अधिवेशन आजदेखि शुरू हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको पहिलो बैठक आज अपरान्ह 4 बजेका लागि आह्वान गर्नुभएको छ। सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापनाको आदेश अनुसार प्रतिनिधि सभाको सातौं अधिवेशन बस्न लागेको हो। यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदी अधिवेशन विधेयक भन्दा बढ़ी सरकार निर्माणका विषयमा केन्द्रित हुने देखिएको छ। संघीय संसद सचिवालयले कानूनी रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन नभएकोले दुवै पक्षका सांसदहरूका लागि सत्ता पक्षकै रोमा बस्ने गरी व्यवस्था मिलाएको जनाएको छ। संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले आज संचारकर्मीहरूसँग कुरा गर्दै दल विभाजनको औपचारिक पत्र प्राप्त भई नसकेकाले नेकपाका दुवै पक्षका सांसदहरूलाई एउटै रूममा बस्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। सचिवालयका प्रवक्ता डाक्टर पाण्डेले कार्य व्यवस्था समितिमा प्रतिनिधि सभाबाट अनुमोदन भएका सदस्यहरू रहने प्रचलन अनुसार नयाँ नियुक्ति भएका प्रमुख सचेतक समितिमा रहनुपर्ने बाध्यात्मक व्यवस्था नरहेको तर सभामुखले आमन्त्रण गर्न सक्ने व्यवस्था भएको समेत जानकारी दिनुभयो। उहाँले संक्रमणकालीन अवस्था रहेकाले पुरानो प्रमुख सचेतकको रूपमा देव गुरूङ र नयाँ प्रमुख सचेतक विशाल भट्टराईलाई पनि सचेतकको सेवा सुविधा दिइएको जानकारी गराउनुभयो। प्रवक्ता डाक्टर पाण्डेले विगतको परम्परा अनुसार पनि सम्भावित कार्यसूची परिवर्तन हुन सक्ने जानकारी दिँदै सचिवालयले जारी गरेको आजको सम्भावित कार्यसूचीमा राष्ट्रपतिले पठाएको पत्र, शोक प्रस्ताव र केही अध्यादेश पेश गर्ने कार्यसूची रहेको समेत जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज COVID-19 विरूद्धको भ्याक्सिन लगाउनु भएको छ। नेपाल सरकारले आजदेखि 65 वर्षमाथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उहाँकी धर्मपत्नी राधिका साकेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाउनु भएको हो। खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक हुन आग्रह गर्नुभयो। प्रधानमन्त्रीले खोप लगाएकाहरूमा कुनै त्यस्तो गम्भीर असर नदेखिएकोले सबैले खोप लगाई सरकारी अभियान सफल पार्न आह्वान पनि गर्नुभयो। आज परराष्ट्र मन्त्री प्रदीप गेवालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट तथा प्रधानमन्त्रीका सल्लाहकारहरू र स्वकीय सचिवालयमा कार्यरतहरूले पनि खोप लगाउनु भएको छ। दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत हिमाली भेगका 15 जिल्लामा भने 55 वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ। राष्ट्रिय खोप अभियान 6,000 खोप केन्द्रबाट सञ्चालन हुँदैछ। यसैबीच कोभ्याक्स सहयोग अन्तर्गत आज 3,48,000 डोज खोप नेपाल ल्याइने भएको छ। नेपालले कुल 1,48,00,000 डोज खोप प्राप्त गर्ने प्रतिबद्धता अनुसार अब 50,00,000 खोप खरिदको प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना भाइरस विरूद्धको कोभ्याक्स खोप नेपाल आइपुगेको छ। विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफको सहयोगमा पहिलो चरणमा कोभ्याक्स अन्तर्गत 3,48,000 मात्रा आज आइपुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठी सहितको टोलीले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो।
3,48,000 मन्त्रीज्यू सहितको टिम थियो। अहिले हामी लगाइरहेछौँ नि, त्यही चरणमा लगाउँदै जाने हो। 65 वर्षमाथिकालाई लगाइरहेछौँ, त्यसको लागि 17,00,000 मान्छेलाई खोप चाहिन्छ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले विकास गरेको कोभ्याक्स खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो। कोभ्याक्स सुविधा अन्तर्गत नेपालले 20% नागरिकलाई पुग्ने खोप निशुल्क प्राप्त गर्ने मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले ऋषि कटेलको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता प्रदान गरेको छ। वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले प्रविधिको दुरूपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाउनु भएको छ। नेपाल वन पैदावार उद्योग व्यवसाय महासंघले काठमाडौँमा आयोजना गरेको दशौं महाधिवेशन तथा एक्काइसौं वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा आफूले बोलेको भाषण तोड़मोड़ गरी बदनाम गराउने उद्देश्यले कुप्रचार गरिएको बताउनुभयो। सो कार्यक्रममा मन्त्री आलेले ढलेको रूखबाट अक्सिजन नमिल्ने र कार्बन डाइअक्साइड मिल्छ भन्ने उद्देश्यले आफू बोलेको दावी पनि गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले अबको कदम देशको समस्या समाधानमा केन्द्रित रहने बताउनु भएको छ। आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले अहिले देशको राजनीतिक निकास र विकासमा केन्द्रित रहने बताउनुभयो। सरकारसँग तीन बुधे सहमति प्रारम्भिक विषय मात्र भएको भन्दै नेता वास्तुलाले सरकारमा जाने भन्दा पनि आफ्नो पार्टीसँग देश चलाउने खाका रहेकाले सरकारसँग छलफल गरी सुझाव पेश हुने बताउनुभयो। पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ़ मुगलिङ सड़क खण्ड एक हप्ता दिउँसोको समय बन्द गरिने भएको छ। आजदेखि 29 गतेसम्म एक हप्ता दिउँसो सड़क बन्द गर्न लागेको हो। नारायणगढ़ मुगलिङ सड़क आयोजनाले सूचना जारी गर्दै सड़क खण्ड अन्तर्गत 4 किलोमा पहिरो रोकथाममा आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सड़क बन्द गर्न लागिएको जनाएको छ। सड़क खण्डमा बिहान 10:30 दिउँसो 3 बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनियर सबिना राणाभाटले जानकारी दिनुभयो। बाराको अमलेखगंजदेखि चितुवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न गरी प्राविधिक प्रतिवेदन आपूर्ति मन्त्रालयमा बुझाइएको छ। दक्षिण एसियाको पहिलो क्रस बोर्डरको रूपमा रहेको मोतिहारी अमलेखगंज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले सो अध्ययन पूरा गरेको हो। अध्ययन टोलीका प्राविधिकले सो पाइपलाइनलाई कसरी अगाडि बढ़ाउने लागत खर्च तथा समय लागतको काम विवरण सहितको प्रतिवेदन मन्त्रालयलाई बुझाइसकिएको नेपाल आयल निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभयो। कञ्चनपुरको शुक्लाफाटा वन्यजन्तु आरक्ष्य विस्तारको क्रममा 2058 सालमा विस्थापित आरक्ष्य पीड़ित परिवारको हालसम्म उचित व्यवस्थापन हुन सकेको छैन। 19 वर्ष बितिसक्दा पनि उचित व्यवस्थापन नभएको भन्दै अलग्गै आयोग गठन गरी आफूहरूका समस्या समाधान गरिनुपर्ने आरक्ष्य पीड़ितहरूको माग छ। कञ्चनपुरबाट हाम्रा संवाददाता हरिश्चन्द्र बागको रेडियो रिपोर्ट।
19 वर्ष अघि तत्कालीन शुक्लाफाटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित 2473 परिवारहरू अहिले खोलानाला सड़क छेउछाउ र सार्वजनिक जमीनमा झुपड़ी बनाएर बसिरहेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले आयोग गठन गरी काम अगाडि बढ़ाएको भए पनि त्यसमा आरक्ष पीड़ितहरूको समस्या समेटिने कुनै आधार नभएपछि अलग्गै आयोग गठन गरी आफूहरूका समस्या समाधान गरिनु पर्ने आरक्ष पीड़ितहरूको माग छ। आरक्ष पीड़ित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरा सिंह भण्डारी,
2058 सालदेखि हामी संघर्षमा छौँ। शक्तिशाली आयोग केन्द्रले बनायो, त्यो भित्र हाम्रा समस्या र हाम्रा पीड़ाहरू सिमेटिएनन्। हामीसित जग्गा हो, जमिन हो, घर खल्यान सारा हुन्, तर राज्यले चाह्यो हामीले दियौं, हामीले जाने कहाँ त।
वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले यही फागुन 9 गतेका दिन कञ्चनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै 19 वर्षदेखि समाधान हुन नसकेको समस्या समाधानका लागि 19 दिन भित्रै अलग्गै आयोग गठन गरी समाधान गर्ने बताउनु भएको थियो।
आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, अब चिन्ता नगर्नुहोस्, हामी छिटो आयोग गठन गरेर तपाईँहरूले गुमाएको भूमि तपाईँहरूलाई फिर्ता गर्ने गरी यो मन्त्रालय अगाडि बढ्नेछ भन्ने कुरा म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु।
त्यस्तै फागुन 10 गते कञ्चनपुरमै आयोजित एक अर्को कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अब आरक्ष पीड़ित, भूमिहीन सुकुम्बासी लगायतको समस्या समाधान गर्ने काम शुरू भइसकेको बताउनु भयो।
अब नेपाली जनता शिविरमा बस्ने होइन, नेपाली जनता गाउँमा बस्छन्, घरमा बस्छन्, छिटै नै शिविरका समस्याहरू समाधान गर्छौ, आरक्षबाट विस्थापित जनताका समस्या समाधान गर्छौ।
सरकारका नेतृत्वकर्ताले नै समस्या समाधान हुने भनेपछि यहाँका आरक्ष पीड़ित नागरिकहरू समेत यसपटक आफूहरूका समस्या समाधान हुनेमा आशावादी देखिए पनि भूमि सम्बन्धी समस्या समाधान आयोग मार्फत काम गराउने कि अलग्गै आयोग गठन गर्ने भन्ने विषयमा भने अन्यलता देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz का साथसाथै भ्यान 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। म्यानमारले सरकारको आदेश अवज्ञा गर्दै छिमेकी भारतमा आश्रय लिन पुगेका कैयौं प्रहरी अधिकृतहरूलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेको छ। भारतीय अधिकारीहरूले म्यानमारका कैयौं प्रहरी अधिकृतहरू सपरिवार भारत प्रवेश गरेको स्वीकारेका छन्। म्यानमारमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएदेखि दिनहुँ जारी प्रदर्शन केही दिन यता हिंसात्मक बन्दा 55 जना जति प्रदर्शनकारीको मृत्यु भइसकेको छ। प्रदर्शनकारीहरूले हिजो पनि सुरक्षाकर्मीहरूको आदेश अवज्ञा गर्दै याङ्गुन मा व्यापक विरोध प्रदर्शन गर्दा प्रहरीसँग भिडन्त भएको थियो। म्यानमार सरकारले एक पत्र लेखी भारत सरकारसँग भगोडा प्रहरी अधिकृतलाई फिर्ता गर्न आग्रह गरे पनि भारत सरकारले कुनै निर्णय भने गरेको छैन। अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना महामारी प्रभावितहरूका लागि ल्याउनु भएको राहत प्याकेजले अब मुख्य अवरोध पार गरेको छ। 19 खर्ब डलरको सो राहतलाई सबै रिपब्लिकन सांसदहरूले अस्वीकार गरे पनि सिनेटबाट पारित भएको छ। डेमोक्राट्सहरूको वर्चस्व रहेको प्रतिनिधि सभाले आगामी मंगलबार सो राहत प्याकेज पारित गर्नेछ। राष्ट्रपति बाइडेनले कोरोना प्रभावितलाई सहयोग गर्ने सरकारको योजनामा सिनेटको सहमति महत्वपूर्ण कदम रहेको बताउनुभयो। प्याराग्वेका राष्ट्रपति मारियो अब्दुल्लो बेनिटेजले कोरोना महामारीको राम्रो व्यवस्थापन नगरेको भन्दै सर्वसाधारणले गरेको प्रदर्शनलाई लिएर 3 जना मन्त्रीलाई बर्खास्त गर्नुभएको छ। राष्ट्रपतिले शिक्षा स्वास्थ्य तथा महिला मामिला मन्त्रीलाई हटाउनु भएको हो। अस्पतालहरूमा COVID-19 को उपचारमा औषधि अभाव भएपछि सर्वसाधारण सरकार विरूद्ध आन्दोलित भएका छन्। विपक्षी दलहरूले भने राष्ट्रपतिको राजीनामा माग्दै नयाँ निर्वाचन गराउनु पर्नेमा जोड़ दिएका छन्। भारतमा निर्वासित जीवन बिताइरहनुभएका तिब्बती धर्मगुरू दलाई लामाले कोरोना भाइरस विरूद्धको खोप सबैलाई लिन आह्वान गर्दै खोप धेरै उपयोगी रहेको बताउनु भएको छ। अक्सफोर्ड युनिभर्सिटीले तयार पारेको एक्स्ट्राजेनेका खोपको पहिलो मात्रा लगाउने क्रममा 85 वर्षीय धार्मिक नेता लामाले खोप लिनुपर्ने सूचीमा परेकालाई निर्धक्क भएर खोप लगाउन आह्वान गर्नुभयो। भारतमा पछिल्लो चरणको खोप अभियान अन्तर्गत प्रधानमन्त्री सहितका प्रौढ व्यक्तिहरूले खोप लगाइसक्नु भएको छ। अब अन्त्यमा मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भूभागका धेरै स्थानमा मेघ गर्जन चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै उच्च पहाड़ी तथा हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। संसद विघटनपछिको पहिलो संघीय संसद बैठक आज बस्दै सत्तारूढ़ नेकपा सांसदका लागि सत्तापक्षकै लहरमा बस्ने व्यवस्था मिलाइयो। कोरोना भाइरस विरूद्धको दोस्रो खोप अभियान आजदेखि शुरू। प्राथमिकतामा परेकाहरूले खोप लगाएर राष्ट्रिय खोप अभियानमा सरिक हुन प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। नेकपा एमाले पार्टीको हक दावीका सम्बन्धमा परेको रिटमा ऋषि कट्टेलको दावी कायम गर्ने सर्वोच्च अदालतको निर्णय र भारतमा शरणका लागि गएका कैयौं आफ्ना प्रहरी अधिकृतलाई फर्काइदिन भारतसँग म्यानमारका सैनिक नेतृत्वको आग्रह। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।